जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन छे, हमको रब से मिला है। चलो पूछ कैसे जिए जिंदगी को, चलो पूछ ले को, किसमें रब की रजा है, रब की रजा है।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। مدرسن کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو دین متین کے احکامات سیکھ کر سمجھ کر اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی ذات اقدس پر درود پاک پڑھنے کے بے شمار فضائل اور برکات ہیں۔ نبی کریم صلی اللہ علیہ وآلہ وسلم کا ایک فرمان معظم ہے، جو شخص صبح کے وقت 3 بار اور شام کے وقت 3 بار مجھ پر درود بھیجتا ہے، اللہ رب العالمین اس کے صبح اور شام کی خطاؤں کو معاف فرما دیتا ہے۔ اللہ کریم ہم سب کو کثرت سے صبح و شام درود و سلام پڑھنے کی بھی توفیق عطا فرمائے۔ مدرسن کے ناظرین یاد بھی رکھیے کہ جب اس طرح کی روایات اور احادیث بیان کی جاتی ہیں کہ جن میں خطاؤں کو گناہوں کی معافی کا بیان ہے، تو اس سے مراد گناہ صغیرہ ہیں، ایسی خطائیں وہ معاف ہوتی ہیں۔ کئی ایسے بھی اعمال روایات میں بیان کیے ہوئے ہیں کہ جن کی وجہ سے کبیرہ گناہ بھی معاف ہوتے ہیں، بالخصوص حج کے کئی معاملات ہیں، لیکن عام طور پر کچھ پڑھنے پر جب گناہ کی معافی ہو تو وہ صغیرہ گناہ ہوتے ہیں۔ اس کے ساتھ ساتھ اگر سچی توبہ بھی کی جائے اور اللہ کی رحمت پر امید رکھتے ہوئے ان کبیرہ گناہوں کو ترک بھی کیا جائے، ندامت بھی ہو، سچی توبہ بھی ہو، تو رب تعالیٰ ان کبیرہ گناہوں کو بھی معاف فرما دیتا ہے۔ اللہ رب العالمین ہم سب کے صغیرہ کبیرہ گناہوں کو معاف فرمائے اور ہمیں کثرت سے ذکر و درود بھی کرنے کی توفیق عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ قرآن پاک میں اللہ رب العالمین ارشاد فرماتا ہے کہ فاسألوا اہل الذکر ان کنتم لا تعلمون، کہ تم اہل علم سے پوچھو اگر تمہیں علم نہ ہو، اگر تم نہ جانتے ہو تو سوال کرو۔ سوال علم کی چابی ہے، سوال جہاں کیے جاتے ہیں وہاں صرف ایک کا فائدہ نہیں ہوتا بلکہ سوال کا جسے جواب ملتا ہے، اور بالخصوص چینل کے ذریعے لاکھوں کروڑوں لوگوں کی رہنمائی کا بھی وہ سبب بن جاتا ہے۔ اللہ کریم ہم سب کو علم دین اور علم نافع سیکھنے کی بھی توفیق عطا فرمائے۔ ہمارے ساتھ ہیں قبلہ مفتی کفیل صاحب، آپ کو خوش آمدید کہتے ہیں۔ کیسے ہیں آپ؟ مزاج گرامی ٹھیک ہے؟ کچھ ہم تجارتی معاملات میں کچھ گفتگو ہماری چل رہی تھی، اور اسی سلسلے میں گزشتہ سے پیوستہ یہی ہمارے سوالات چل رہے تھے، اور نت نئی مارکیٹ میں ایسی چیزیں بھی آ جاتی ہیں اور جن کی وجہ سے پھر ظاہر سوالات بھی آتے ہیں۔ آج چلے ہم کچھ تھوڑا سا ہٹ کر جو ہے وہ ایک سوال خرید و فروخت سے تعلق ہے۔ گھر میں عام طور پر کچھ کاغذات ہوتے ہیں، کاپیاں ہوتی ہیں، جن کو ہم ردی بھی ایک طرح کی کہا جاتا ہے، بچے لکھتے ہیں ان کاپیوں پر، کچھ نہ کچھ خالی بھی ہوتی ہیں، کچھ لکھی ہوئی ہوتی ہیں۔ ماں باپ یوں کرتے ہیں کہ گھر میں یہ سٹاک جمع ہوتا رہتا ہے، جب ایک بوری بھر جاتی ہے تو اسے اٹھا کر بیچ دیا جاتا ہے، ردی خریدنے والے اسے لیتے ہیں۔ اب وہ چاہے وہ آگے دکانداروں کو بیچتے ہیں، عام طور پہ ہم دیکھتے بھی ہیں برگر والے ہوں، سموسے والے ہوں، یا کوئی اور اس طرح کی، تو ان کے پاس اس طرح کی ردی کے کاغذات بھی ہوتے ہیں۔ تو ایسے کاغذات اور ایسی کاپیاں، بالخصوص اس میں کچھ نہ کچھ دینی چیزیں لکھی ہوئی ہوتی ہیں، ان کی خرید و فروخت کے حوالے سے آپ کیا کہتے ہیں؟
بسم اللہ الرحمن الرحیم۔ کاغذات یا صفحات، چاہے وہ کتاب کی صورت میں کہ ایسی کتاب ہے چاہے وہ دینی ہے یا دنیاوی ہے کہ بوسیدہ ہو گئی. دینی کتاب کی حاجت نہیں ہے, البتہ دنیاوی کتاب میں یہ ہوتا ہے کہ ایک کلاس بچوں نے پڑھ لی, اب اس کی حاجت نہیں
جی,
تو اب اس کو چاہتے ہیں کہ بھئی بیچ دیں. تو اب بیچنے کے اندر بھی اسی طرح کاپیز ہیں, بچوں نے ہوم ورک کر کے کمپلیٹ کر دیا, ان کا ایجوکیشن کا ایئر ختم ہو گیا, سال ختم ہو گیا, اب نئی کلاسوں میں جائیں گے تو پچھلے والے کو والدین کیا سنبھال کے رکھیں, تو اسے جو ہے وہ بیچ دیتے ہیں. کتابوں کو تو بسا اوقات جو ہے وہ آدھے داموں کے اوپر جو ہے وہ بک اسٹور والوں کو بھی بیچا جاتا ہے اور وہ پھر دوبارہ آگے لوگوں کو ہی بیچ دیتے ہیں, لیکن کاپیز عموماً استعمال ہو جاتی ہیں تو وہ ردی کے اندر ہی فروخت کی جاتی. اسی طرح اس سے قطع نظر بھی دیکھا جائے تو جو اخبارات پڑھنے کے عادی ہوتے ہیں تو ان کے اخبارات کا جو ہے وہ ڈھیر جو ہے وہ لگ جاتا ہے, تو وہ بھی ایک عرصے کے بعد اسے سنبھال کے کیا کریں.
ٹھیک ہے,
تو یہ مسئلہ درپیش ہوتا ہے, اور خاص طور پہ جب سال ختم ہوتا ہے تعلیمی سال تو اس وقت یہ زیادہ جو ہے وہ چیزیں گھروں میں موجود ہوتی ہیں.
ٹھیک ہے,
تو یہاں یہ بات یاد رکھنا ضروری ہے کہ اللہ تبارک و تعالیٰ کے مبارک نام, نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا مبارک نام, یا اور دیگر اسماء مقدسہ, انبیاء اکرام کے نام, صحابہ اکرام علیہم رضوان کے نام, یا دینی مسائل کی تحریر, فقہی مسئلے اس کے اندر جو ہے وہ لکھے ہوئے, ان سب چیزوں کا ادب بہر المسلمان پر ویسے ہی لازم ہے.
ٹھیک ہے,
تو لہٰذا اب اگر ان کو جو ہے وہ پھینک دے گا تو بے ادبی ہوگی, گناہگار ہوگا, اور پھینکتا نہیں ہے لیکن ان کا ایسا استعمال کرتا ہے کہ وہ بھی پھینکنے کی طرف ہی جو ہے وہ جائے گا.
ٹھیک ہے,
کہ اس نے تو بیچ دیا, پتہ ہے کہ یہ آگے ردی والا سموسے والے کو بیچ دے گا, پکوڑے والے کو, پکوڑے والے نے یوں پھاڑنا ہے اور پکڑا کے وہ اس کے اندر جو ہے وہ اپنا سامان پیک کر کے دے دینا ہے, اور کھانے والے نے کھانا ہے اور اس پیپر کو پھینک دینا ہے, تو یوں زمین پر پھر اس طرح کے مقدس اسماء اور نام جو ہے وہ نظر آتے ہیں. تو لہٰذا اس طرح کی چیزوں کو بیچا نہ چاہیے, بلکہ ایسی کتاب یا چیز ہے جس کے اندر اکثر ہی یہ ساری چیزیں ہیں, جیسے اسلامیات کی جو ہے وہ کاپی ہے تو پتہ ہے کہ اس کے اندر سارا دینی ہی تقریباً جو ہے وہ مواد لکھا ہوا ہے, اسماء مقدسہ کی کثرت ہوگی, تو اسے ہرگز نہ بیچیں. ہاں اردو کی ہے یا انگلش کی کاپی ہے اور اس میں پتہ ہے کہ ایک آدھ جگہ کے اوپر کہیں پر نام جو ہے وہ لکھا ہوا ہے یا کم لکھا ہوا ہے, تو پھر وہ جن جگہوں کے اوپر مقدس نام لکھے ہوئے ہیں, مسائل دینیہ لکھے ہوئے ہیں, انہیں وہاں سے پھاڑ لیں. باقی کاپی جو ہے وہ آپ بیچ سکتے ہیں, اسے استعمال بھی جو ہے وہ کر سکتے ہیں. اور جو یہ چیزیں بچیں گی, مقدس نام ہیں, مقدس تحریرات ہیں, ان کا پھر وہی حکم ہے کہ جو کہ اوراق مقدسہ کو ٹھنڈا کرنے کے احکام ہیں, کہ یا تو جو ہے وہ گہرے سمندر یا گہرے پانی میں جو ہے وہ انہیں جو ہے وہ ڈبو دیا جائے, یا پھر کسی ایسی جگہ پر دفن کر دیا جائے کہ جہاں پر کسی کا پاؤں نہ پڑے. اور دفن کرنے میں بھی اس بات کا خیال کریں کہ ڈائریکٹ مٹی نہ ڈالیں, بلکہ اس چیز اور مٹی کے درمیان کوئی چیز درمیان میں جو ہے وہ ایز اے جو ہے وہ سیپریٹر کے جو ہے وہ رکھ دی جائے, کوئی سلیب یا ویسے کوئی گتا وغیرہ ٹائپ کی چیز رکھ دی جائے. تو اس طریقے سے جو ہے وہ ادب بھرل کریں گے تو با ادب با نصیب, بے ادب بے نصیب. تو لہٰذا اس بات کا بھی خیال کرنا چاہیے. اور یہیں سے اگر ہم بات کریں کہ یہ تو ہے آگے کا مسئلہ,
ٹھیک ہے,
اس سے پہلے بھی ہے کہ ہم دیکھتے ہیں کہ گھروں کے اندر بچے ہوم ورک کر کے کاپی کتابیں جو ہے وہ پھینک دیتے ہیں, یا بچے جو ہے وہ زمین پہ رکھ کے لکھ رہے ہیں اور اس میں مقدس نام جو ہے وہ کاپی کے بالکل بیک سائڈ کے اوپر ہی جو ہے وہ کوئی مقدس نام جو ہے وہ لکھے ہوئے ہیں یا کوئی دعا لکھی ہوئی ہے, تو ان میں بھی خیال کرنا اور بچوں کو ادب سکھانا یہ والدین پر ہم پر جو ہے وہ لازم ہے کہ ہم اس معاملے میں بھی ان کی تربیت جو ہے وہ کریں کہ بچوں کو ایسی چیزیں جو ہے وہ جس طرح ہم مدنی قاعدہ ہے یا کوئی سا بھی قاعدہ ہم پڑھنے دیتے ہیں,
اسلامیات کی کتاب بھی ہو تو اس کے شروع میں کچھ نہ کچھ
کچھ نہ کچھ لکھا ہوتا ہے, تو جس طرح مدنی قاعدہ وغیرہ ہم کبھی بچے کو زمین پر رکھ کے پڑھنے کو نہیں دیں گے, اس کو رحل دیں گے یا تکیہ دیں گے, کوئی بھی چیز دیں گے, تو اسی طریقے سے کوشش یہ کرنی چاہیے کہ آپ جو ہے وہ اس طرح کی چیزوں کے اندر بھی بچوں کو ادب سکھائیں اور انہیں جو ہے وہ کسی تکیہ وغیرہ کے اوپر ہی بیٹھ کر ہوم ورک وغیرہ کرنے کا درس دیں, انہیں اس کی تربیت کریں. یہیں بچے بسا اوقات پاؤں رکھ دیتے ہیں, بہت چھوٹے بچے ہوتے ہیں, تو شروع سے ان کو اس بات کی طرف جو ہے وہ ان کی توجہ دلانا کہ بیٹا یہ غلط بات ہے, یہ جو ہے وہ اس سے بچنا جو ہے وہ ضروری ہے, ادب کرنا چاہیے. تو اس شروع سے یہ کریں گے تو انشاءاللہ بچوں کے اندر ان چیزوں کا خیال رکھنے کا ذہن پیدا ہو جائے.
ماشاءاللہ, یہ ایک اہم ترین معاملہ ہے. اچھا, اگر کوئی کہے کہ بھائی ہم بیچتے نہیں ہیں, گھر پہ بھی نہیں جمع کرتے ہیں, तो अब ऐसे ही उठाकर रद्दी वाले को ही देना है या कहीं भी आप, आपको पता है कि इस वक्त बिलखसूस बड़े शहरों में भी, बल्कि छोटे आम शहरों की भी बात करें या गांव देहात की बात करें, बाज जगह होती हैं कि जहां दफन करने के कोई एहतमाम होते हैं। और पिछले दिनों मैंने पंजाब के किसी एक शहर का देखा, उन्होंने वीडियो भी बनाकर उसे वायरल की, हो सकता है कईयों के लिए तरगीब हो, कि एक बहुत कुआं नुमा जो है वो बनाकर के और उसके ऊपर तख्ते लगे हुए, तो बाकायदा ही तहफ्फुज़े कुरान के नाम से या कुछ इस तरह की उन्होंने जगह बनाई। और जिसपे हाँ, यहाँ ये जरूरी है कि अब कुआं बहुत गहरा बन गया है तो अब क्या मुकद्दस चीजें ऊपर से फेंकी जाएंगी, ये एक यानी इसका भी ख्याल रखना होगा जाहिर है। तो जिस तरह पानी किसी जो है वो डोल को हम कुएं में लटकाते हैं, तो उसका कोई ऐसा एहतमाम बहरहाल वो करना चाहिए जहां भी कोई इस तरह की चीज हो। तो दफन वाला मामला तो तकरीबन शहरों में नहीं होता, अब ये होता है कि भाई घर से निकालो किसी तरह, घर से बाहर भेजिए किसी तरह। अब होता ये है कि वो घर से जो बाहर भेजना है, चले नहीं बेचा तो किसी ठेले वाले को दे दें, किसी ऐसी जगह के दे दें, तो इसके लिए भी क्या करना चाहिए?
लेकिन बेचने की वजह से हम फकत थोड़ी मुमानात कर रहे हैं, बात जब हमने की अदब
ठीक
और बेअदबी के एतबार से, तो वो चाहे आप उसको जो है वो मुफ्त में भी दे रहे हो, जब आपको पता है कि आगे वो उसका इस्तेमाल जो है वो गलत करेगा
ठीक है,
और बिल आखिर जो है वो इन अस्माए मुकद्दसा की बेअदबी होगी, तो आपको उसे भी यूं देने की इजाजत,
असल बेअदबी की तरफ ही जा रहे हैं,
उससे बचना होगा। हाँ, अगर आपको ऐसा लगता है कि जनाब जो है वो ये जैसे बाज जगहों के ऊपर और आके मुकद्दसा जमा करने वाले भी बाज लोग जो है वो आते हैं, अगर पता है कि वाकई ये और आके मुकद्दसा जमा कर दें और फिर इसको शरिया अहकाम के मुताबिक इसको जो है वो ये दफन कर देंगे या गहरे पानी में जो है वो डाल देंगे, तो फिर ठीक है, उनके हवाले करने में हरज नहीं है। अल्हम्दुलिल्लाह जो दावत इस्लामी की भी मजलिस जो है वो
जी,
वो भी कई जगहों से इस तरह का जो है वो जो पॉइंट्स बने हुए हैं वहां से ये जमा करते हैं और फिर आगे शरिया अहकाम के मुताबिक करते हैं। तो बहरहाल इसमें ये भी देखने की, क्योंकि बहुत सारा आप हर तरह की चीजें अगर जो है वो उसमें डाल देंगे तो शायद इन लोगों के लिए भी आजमाइश हो जाएगी कि ये कहाँ तक जो है वो उन चीजों को पहुंचाएंगे। तो जैसा हमने बयान किया कि ऐसी कॉपी है कि उसके अंदर इस तरह का मवाद नहीं है, तो आप उसे जो है वो उसे आप जो है वो ठीक है बेच भी सकते हैं, उसे जलाने में भी हरज नहीं है। हाँ, और आके नाम अगर लिखे हुए हैं कम है, पता है, आप उन्हें जो है वो वहां से हटा सकते हैं, तो उस जगह के पेजेस जो है वो फकत फाड़ लें उतना हिस्सा और उनको और आके मुकद्दसा में डाल दें
ठीक है। और ये तो एक मंदसन के नाजरीन अदब की बात है, कॉपीज के सिर्फ महदूद नहीं है, बिजनेस करने वाले दुकानदार इनकी अपनी डायरियां होती हैं, इनके अपने मामलात होते हैं, सब हिसाब
कैश बिल होती है, वाउचर बिल होते हैं, उन सब पे बस औकात इनकी अपनी उसका नाम दुकान का नाम ही वो बड़ा मुकद्दस होता है, मदीना किसी का स्टोर जो है
जी, बिस्मिल्लाह ऑटोज है जी, बिस्मिल्लाह जनरल स्टोर है, कोई किसी ने इस तरह के नाम रखे होते हैं, तो वो हर हर पेपर पर ही वो गोया के मौजूद है। तो इन चीजों का ख्याल रखें, बाअदब बानसीब होता है। हम हजरत बिशर हाफी रहमतुल्लाह ताला ले, उनके आज उनके नाम के साथ रहमतुल्लाह ताला ले कहते गए, उनके मोहब्बतों और प्यार से एहतराम से अकीदत के साथ उनका जिक्र खैर किया जाता है। अल्लाह ने उन्हें मर्तबा विलायत अता फरमाया और अपना महबूब बंदा बनाया, तो वो जो तौबा ताइब हुए थे तो वो भी एक अल्लाह का मुबारक नाम ही जो था जमीन पर, और उसी को उठाकर उन्होंने उसको मुअत्तर किया है, उसको इज्जत की जगह ताजीम की जगह पे रखा है, अल्लाह ने उनके दिल को मुअत्तर कर दिया है। तो ये छोटी छोटी बातें भी हम अपने बच्चों को समझा सिखा कर की कोशिश करेंगे तो इंशाल्लाह इससे फायदा ही होगा। इस्लामियात की किताबें जरूरी थोड़ी है कि अब बच्चे ने वो पढ़ ली क्लास तो अब उसे निकाल ही दिया जाए। हालांकि अभी मैं, मेरी छोटी बेटी है 4th क्लास में, तो वो इस्लामियात की किताब में मकरुआते तहरीमा और ये, अब बज़ाहिर उम्र तो उसकी सीखना चाहिए समझना चाहिए, लेकिन ये चीजें तो मेरा ख्याल घर की और खवातीन भी अगर उसको पढ़ें तो उसमें कई ऐसे शरी आकाम है जो फर्ज हैं, जो सीखना ही लाजिम है, नमाज के एतबार से या तिलावत के एतबार से। कईयों को हम आदाब एहतराम ही बोलते हैं लेकिन हकीकतन वो तो फर्ज वाली चीजें हैं, और उनको आपस में, अब वो मेरे पास लेके आई कि मुझे मकरुआते तहरीमा اور مفسدات نماز، یہ الگ الگ کر کے مجھے آپ بتائیں کہ یہ اس میں کون کون سے، وہ آخر میں سوالات دیوں میں ہے، تو یہ اس طرح یہ چیزیں تو گھر کی خواتین کو بھی سمجھ نہیں.
اسی لیے میں نے عرض کیا تھا شروع کے اندر کہ آپ کے پاس جو دنیاوی کتابیں ہوتی ہیں وہ تو آپ کہتے ہیں ایک بار پڑھ لی اور جناب اب اس کی حاجت نہیں ہے،
جی
اس کو بیج بھی دیتے ہیں، لیکن جو دینی کتابیں ہیں بہرحال ان کی حاجت تو آپ کو ہوتی ہی ہے. علماء اور مفتیان کرام بھی جو ہے وہ کتابیں پڑھ لیتے ہیں، تو پڑھنے کے بعد تھوڑی وہ کتابیں بیچ دیتے ہیں،
بالکل صحیح
رکھتے ہیں. بعد میں بسا اوقات ان کو ریپیٹ بھی کرنا پڑتا ہے، کبھی کوئی مسئلہ نکالنا ہوتا ہے تو اس کے اندر جو ہے وہ دیکھنا ہوتا ہے. تو بہرحال دینی کتابیں تو گھر کی سمجھیں کہ ضروریات کے اندر ان کا شمار ہوتا ہے، تو ان کو جو ہے وہ شامل رکھنا چاہیے اور گھر میں ان کو سجا کے رکھنا چاہیے. یہ نہیں کہ آپ اس کو پیک کر کے ایسا جو ہے نا وہ
ملے ہی نہیں
رکھیں کہ وہ بعد میں جو ہے نا وہ ملے نہیں، اور جب ملے تو وہ اس حال میں ملے کہ اب وہ پڑھنے کے قابل نہ ہو. تو اس کو آپ جو ہے وہ شوکیس میں یا لائبریری کا کوئی ریگ ہے اس کے اندر جو ہے وہ رکھیں، کہ بہرحال مختلف اوقات کے اندر جو بچے ریڈنگ کا شوق کرتے ہیں انہیں آپ دے دیں، کہ وہ بچے جو 4 سال کے بعد وہ اپنی اسی بک کو پڑھے گا تو یقیناً اس کی وہ چیز جو ہے وہ ریوائز ہو جائے گی. پھر گھر کے اندر ہے تو کبھی جو ہے وہ والد نے نکال کے پڑھ لی، کبھی والدہ نے نکال کے پڑھ لی، کبھی کسی اور بھائی بہن نے پڑھ لی، تو انشاءاللہ اس سے فائدہ ہی ہوتا رہے گا. ہاں یہ ضروری ہے کہ کتاب جو ہے وہ مستند ہو، اس کے اندر مواد جو ہے وہ قابل اطمینان.
ماشاءاللہ، اور بالخصوص ہمارے دارالمدینہ کی جو اسلامیات کی کتابیں زہر تفتیش شدہ اور ایک مستند اور معتبر اس میں چیزیں موجود ہیں، تو ان کو ضرور آپ پڑھا کریں. ناظرین، آپ کے سوالات ہم بالکل اس پروگرام میں شامل کرتے ہیں اور ان کو ترجیح دی جاتی ہے. اب بلا تمہید بلا تاخیر بڑھتے ہیں، دیکھتے ہیں مدنی چینل کے ناظرین ہم سے کیا پوچھنا چاہتے ہیں.
میرا نام عبد الوحید ہے. میرا سوال مفتی صاحب سے یہ تھا کہ جو ابھی فیشن چل رہا ہے پھٹی ہوئی جینس کا پہننا، اور اس کا بیچنا کیسا ہے؟
پھٹی ہوئی جینس پینٹ، اس طرح کے کئی لباس جس کو نام فیشن دے دیا جاتا ہے، لیکن بعض اوقات وہ ستر والی چیزیں ظاہر ہو رہی ہوتی ہیں، تو کیا کہتے ہیں؟
جی، جس طرح ہمارے ہاں بھی اور بیرون ملک کے اندر بھی جو ہے وہ زیادہ رائج ہے کہ بعض لوگ جو ہے وہ اس طرح کے لباس جو ہے وہ پہنتے ہیں، پینٹ پہنتے ہیں کہ وہ رانوں سے یا گھٹنوں سے پھٹی ہوتی ہے اور اس میں گھٹنا یا ران جو ہے وہ ظاہر ہو رہی ہوتی ہے، تو ایسا لباس پہننا بھی جائز نہیں ہے. پہن کر لوگوں کے سامنے آنا کہ غیر جو ہے وہ دیگر لوگ جو ہے وہ اس کے ستر کو دیکھیں، کیونکہ مرد کے لیے ناف سے لے کے گھٹنوں سمیت جو ہے وہ ستر کا حصہ ہے جس کا چھپانا جو ہے وہ دوسروں سے فرض ہے. تو اب یہ ظاہر ہو رہا ہے تو ایسا لباس پہننا بھی جو ہے وہ جائز نہیں ہے، اور ایسا لباس جو کہ گناہ پر مشتمل ہے کہ اس کو پہن کر گناہ سے بچنا ممکن ہی جو ہے وہ نہیں ہے، تو اس کا بیچنا بھی ناجائز ہے. اور یہ ویسے بھی جو ہے وہ دیندار یا شرفا اور نیک لوگوں کا لباس بھی نہیں ہے، فاسقانہ جو ہے وہ طرز کا جو ہے وہ لباس ہے، طرز کا لباس ہے. اور علماء نے فاسقانہ لباس سینے تک جو ہے وہ درزی کو منع فرمایا کہ اس کے لیے فاسقانہ لباس سینہ بھی جائز نہیں. تو لہٰذا نہ سینہ جائز ہے، نہ ہی اس کو بیچنا، اور نہ ہی جو ہے وہ پہننے والوں کا اسے پہننا جائز.
ظاہر اس کو جو بھی پہنے گا وہ اس طور پر لوگوں کے سامنے آنا اس کا وہ گناہ کا ہی سبب بنے گا. جی، مزید سوالات.
حافظ محمد رمضان انصاری یونان کے علاقے ایلیون سے عرض کر رہا ہوں. مفتی صاحب کی بارگاہ میں یہ سوال ہے کہ جو لوگ انڈوں کا کاروبار کرتے ہیں، انڈے فروخت کرتے ہیں، بعض بندے ان سے آ کے یہ کہتے ہیں کہ یہ آپ کا انڈا خراب نکل آیا ہے اور یہ انڈا واپس لے لیجئے، وہ انڈا واپس کرنے آتے ہیں، تو اس کے بارے میں ان کو کیا کرنا چاہیے؟
یونان سے ہیں جناب وہ، کچھ ماقبل جو ہمارے سلسلے تھے اس میں ہم نے ایسی چیزوں کا بھی بیان کیا کہ واپسی کون کون سی چیزیں واپسی ہو سکتی ہیں یا ان کو واپس لینا دکاندار پر لازم ہو جاتا ہے. تو اب چیز خرید لی اس میں عیب، یہ تو بعض چیزیں تو ہوتی ہیں، اب انڈے کا ایسا عیب ہے کہ دکاندار کو بھی نہیں پتا کہ اس میں کیا نکلے گا، لیکن بہرحال نکلا وہ کہ جو کھانے کے قابل نہیں. کیا کہتے ہیں؟
جی ہاں، ایسی صورت کے اندر بالکل دکاندار کو اس کے پیسے واپس کرنے یا اس کی جگہ پر دوسرا انڈا جو ہے وہ دینا ہوگا. یہ انڈا جو ہے وہ اسے گویا کہ خیار عیب کی وجہ سے خریدار کو واپس کرنے کا بالکل حق حاصل ہے، اس کو خریدار کو واپس کر رہا ہے تو اسے دکاندار کو واپس لینا ہوگا.
ٹھیک ہے، اس میں دکاندار کا یہ عذر ناقابل قبول ہے کہ بھئی میں تو
نہیں جانتا خراب کیا
انڈے کے اندر، میں تو نہیں جانتا تھا، نہ مجھے ایسے عیب کا کوئی پتا تھا. تو بہرحال آپ نے وہ چیز بیچی ہے اور اس کے اندر چونکہ یہ عیب نکلا ہے، تو بالکل آپ उसे उसकी कीमत वो वापसी लौटाएंगे। कुछ मैसेजेस के भी सवाल हम शामिल कर लेते हैं। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। ये एक भाई हमारे सवाल पूछ रहे हैं कि अगर किसी के पास हलाल के पैसे हैं और सब कुछ उसका हलाल ही था, लेकिन कुछ पैसे उसके नाजायज काम में खर्च हो जाए, कुछ पैसे, तो इससे क्या बकिया काम माल भी उसका हराम हो जाए? इस ये एक सवाल जो पूछा है।
हलाल का पैसा है और हराम में जो है वो खर्च किया, तो जितना हराम में खर्च किया, एक तो उस खर्च करने की वजह से गुनाहगार हुआ, उस हराम काम की वजह से गुनाहगार हुआ। अलबत्ता इसकी वजह से जो बकिया उसका हलाल माल है उसमें कोई हुरमत या उसमें कोई कराहत नहीं आएगी। हाँ, ये खुद उस गुनाह की वजह से, गुनाह के अंदर पैसा खर्च करने की वजह से गुनाहगार हुआ, जिससे तौबा करना इसके ऊपर लाजिम।
माशाल्लाह। और मदरसा के नाजरीन, ये जो हम इतना सुनते हैं ना, इसराफ ना करें, इसराफ ना करें, तो इसराफ की एक तफसीर ये भी है कि उसको नाजायज काम में खर्च करना। तो माल से मुतालिक दो सवाल होंगे, कहाँ से कमाया और कहाँ खर्च किया। क्या ख्याल कफील साहब
जी?
यानी एक बाज लोगों का ये शायद माइंड ये बन जाता है कि एक तो वो तबका कि जिसने हराम कमाया और वो उड़ा रहा है, तो लोग उनके लिए आम भी बोलते हैं कि हराम का पैसा है, तभी ये इस तरह खर्च कर रहा है। बाज बिल्कुल हलाल कमाते हैं, सब क्लियर। अब कोई शादी, कोई ऐसे फंक्शन के यहाँ आए तो कहते हैं भाई हमारा पैसा है, हम जैसे मर्जी उसको खर्च करें, तो क्या इन्हें ये इख्तियार है जैसे मर्जी खर्च करें?
इंसान को अपने ऊपर कितना इख्तियार है
जी,
ये तो हर शख्स जो है वो जानता है कि उसकी डोर जो है वो किसी और के हाथ में है, दस्ते कुदरत में है। तो इंसान का जो भी माल है दर हकीकत वो उसका हकीकी तौर पर मालिक थोड़ी है, मजाजी तौर पर जो है वो मालिक है। अल्लाह तबारक व तआला हकीकी मालिक है हर चीज का। उसने जितने इख्तियारात बंदे को दिए हैं, बंदे को उन्हीं इख्तियारात को इस्तेमाल करने की इजाजत, उससे ज्यादा आगे बंदा नहीं बढ़ सकता। तो ये माल अल्लाह ने आपको दिया है, लेकिन आगे उसके खर्च करने की जगह भी बता दी और खर्च जिन जगहों में नहीं करना वो भी बता दी,
वो भी बता दी।
तो लिहाजा जिन जगहों के ऊपर खर्च नहीं करना, वहां खर्च करेंगे तो इसकी भी पकड़ होगी कि बहरहाल माल दिया हुआ किसका, नेमत किसकी है, रब की नेमत है। तो अब रब की नेमत को आप जाया करें तो आप अपना जो है वो अपने बेटे को जो है वो पैसे दें और जो है वो बेटा जाके जो है वो फजूल कामों में उड़ा के आ जाए, तो आप उससे पूछते हैं भाई क्या है ये, क्या किया तुमने? तो आप तो बेटे से सवाल कर रहे हैं, तो जिस रब ने आपको जो है वो माल दिया है, तो क्या वो आपसे नहीं पूछेगा कि मैंने जो माल तुम्हें दिया था तुमने उसे कहाँ खर्च किया, उस नेमत का तुमने क्या किया, मेरी फरमाबरदारी वाले कामों में खर्च किया या नाफरमानी वाले कामों में जो है वो खर्च किया? तो यकीनन ये सवाल बंदे से होगा कि रब का जो नेमत रब की मिल रही है उसके लेने का भी जायज तरीका इख्तियार करना जरूरी है और उसको आगे खर्च करने के लिए भी जायज मकाम का होना जरूरी।
माशाल्लाह। एक सवाल ये और भी मैसेज का ही शामिल करते हैं। कोई बहन हमारी ये पूछ रही है कि औरतों के बाद मस्नूई बाल, जुड़े हुए बाल, क्या कहते हैं, क्या हुक्म है
जी? इंसानी बालों का बेचना, खरीदना या उन्हें अपने बालों में ही लगाना, ये तो जायज नहीं है, क्योंकि भारत इंसान जो है वो मोहतरम है, मुकर्रम है, उसका कोई भी जुज जो है वो बेचने की इजाजत नहीं है, चाहे उसके जिस्म से वो लगा हुआ हो या जुदा हो चुका हो, किसी भी सूरत में इजाजत नहीं है। तो लिहाजा औरतें, अगर मस्नूई बाल से मुराद यही है कि किसी और के बाल जो है वो इंसान के बाल लेकर, तो वो जायज नहीं है। हाँ, अगर आर्टिफिशियल बाल हैं कि दिखते बालों जैसे हैं लेकिन दर हकीकत बाल नहीं है बल्कि प्लास्टिक के हैं या लैलोन के हैं या और किसी चीज के हैं, तो वो लगाना जो है वो जायज है, उसके अंदर हरज नहीं
नहीं है। फिर इसमें कुछ आगे इनके मामला जो तहारत के एतबार से, गुसल के एतबार से, उसमें कोई फर्क आएगा?
हाँ, जो यानी जो औरतें अमूमन लगाती हैं तो वो ऐसा नहीं है कि वो गंजपन की वजह से जो है वो लगाती हैं, वो तो अपने बालों में ही जो है वो
आगे
जो है वो करती हैं, तो इन बालों को धोना जो है वो जरूरी नहीं होगा वुजू और गुसल के अंदर। जो असल बाल हैं उनको जो है वो धोना होता है और सर में जो है वो जड़ों तक जो है वो पानी पहुँचाना होता है।
मर्द बाल ऐसे होते हैं सर्जरी बकायदा करवा कर और पूरे उनके बाल गंजपन होता है तो उसमें वो बाल।
मर्दों के लिए भी पैवंदकारी जो है वो नाजायज ही है, बालों की पैवंदकारी, और चाहे अपने ही बाल लगवाएं पैवंदकारी के तौर पे वो भी जो है वो नाजायज है। लेकिन बहरहाल अगर किसी ने जो है वो लगा लिए तो जो पैवंदकारी वाले बाल होते हैं वो तो अंदर फिक्स हो जाते हैं और फिर वही मजीद आगे जो है वो ग्रो करते हैं, बढ़ते हैं। तो उसमें तो उनको बहरहाल वही बाल जो है वो अपने धोने होंगे, वुजू गुसूल के सारे अहकाम नॉर्मल बाल वाले ही होंगे। अब बाज जो है वो विक के तौर पे लगाते हैं कि वो जो है वो हट जाती है, तो अगर वो उसको नॉर्मल हटना जो है वो उसका इजी है तो फिर बहरहाल आपको वुजू गुसूल के अंदर उन आर्टिफिशियल बालों को या मसनी बालों को विग हटा कर ही जो है वो अपने असल सर पर पानी बहाना होगा। और अगर विक भी जो है वो प्रॉपर तौर पर जो है वो फिक्स करवा दी गई है कि उसका निकालना जो है वो मुमकिन नहीं है या बहुत मुश्किल है, दोबारा लगती उस तरह नहीं है और इस तरह किसी ने एक बार लगवा ली है, तो फिर उसके लिए भी उसको बार बार निकालना जो है वुजू गुसूल के अंदर जरूरी
नहीं होता। लेकिन ये वही है कि जिसको उतारना उसके इख्तियार में, उसको बकायदा कहीं जाना पड़े। और ये मेरे पास एक आदमी आया था तो उसने मुझे दिखाया, वाकई उसको पहले देख के तो अंदाजा नहीं हुआ कि इसके ऊपर कोई बाल मसनूई बाल ही है इसके। तो उसने जब पूरे उनको बालों को उठाकर अंदर चिपके हुए थे, यानी वो तरीकाकार ये कि अगर कोई सर पे बाल हैं भी तो उसको दोबारा वो बकायदा मूंड देते हैं, उसको पूरा गंजा कर देते हैं। गंजा करने के बाद वो अंदर जाली और साइड से पूरी ऐसी जो है ना वो चिपक है, और जिस तरह कैप कोई पहन लिया और वो बिल्कुल ऐसे और अंदर जाली, यानी आप नहाएंगे भी तो आपके सर पे ठंडक महसूस होगी और बिल्कुल एक जेन्युइन तरीके से। लेकिन वो ऐसा नहीं है कि वो उतारी नहीं जा सके या ये, हाँ उसका वो अगर उसकी मुद्दत अगर उसको ना उतारेंगे तो बिलफट 3 महीने चलेगी, बार बार उतारेंगे तो वो महीना चलेगी, लेकिन ये उतारी तो जा सकती है, क्या कहते हैं आप?
हाँ, तो फिर इस सूरत में तो बहरहाल उसको गुस्ल के लिए और वुजू के मसाह के लिए जबकि पानी की तरी जो है वो ना पहुंचती हो तो फिर इस सूरत में बहरहाल उसको वुजू गुस्ल के लिए उसे उतारना ही होगा,
उतारना ही होगा। देखें मदनी चैनल के नाजरीन, एक सवाल होता है छिक्के उसकी बहुत सी बन रही होती हैं, क्योंकि हमारा ताल्लुक है, हम रोजमर्रा ही लोगों के ऐसे मसाइल सुन रहे होते हैं। कफील भाई एक सवाल है और बहावुद्दीन मंडी बहावुद्दीन से है, मोहम्मद तौकीर अतारी का, कहते हैं कि एक फसल जो है वो काट ली गई, अब फसल काटने के बाद फिर दोबारा आ गई, अब ये दोबारा जो फसल उगी है ये खुद खुद ही उगी है, तो बाद ऐसी फसलें होती हैं कि एक मरतबा हुई उसके बाद वो ले ली और उसके बाद फिर उगती है फिर उगती, तो 3-3 बार वो उग जाती हैं, तो अब इनके कह रहे हैं कि उशर एक ही बार होगा या हर बार होगा?
हर बार उशर होगा, क्योंकि उशर पैदावार पर है, ठीक है, तो जब उसको इब्तिदाअन जो है वो आपने लगाया है तो बहरहाल जो है वो उसके ऊपर होगा। अच्छा, ये तो ये फसल काट देते हैं, दरख्तों को देख लें कि दरख्त जो है वो थोड़ी है कि हर साल नया दरख्त जो है वो लगाते हैं,
ठीक है,
वही दरख्त होता है वो फल दे रहा होता है, बाज दरख्त जो है वो मौसम में यानी साल में 2 बार फल देते हैं, बाज जो है वो एक ही बार जो है वो देते हैं, तो दरख्त तो अपनी जगह पर है जो आपने लगाया था, तो अब उसके ऊपर फल जो है वो आते हैं, तो जितनी भी पैदावार होगी चाहे वो एक सीजन में हो 2 सीजन में हो, बहरहाल पैदावार के ऊपर जो है वो उशर लाजिम होगा,
पैदावार पर जो है वो उशर लाजिम होगा। उशर का मामला यानी ना इसमें साल ना इसमें मौसम,
जी,
और बाद का जमीन तो वही है लेकिन सर्दियों में वो अलग वहां से कुछ उग रहा है और गर्मियों में अलग है सब्जियां हैं, तो उशर का मामला मदरसन के नाजरीन ये हम सालाना करते हैं, उशर को भी हम एक प्रोग्राम के तौर पर, बिलखसूस जब गंदुम होती है लोग समझे शायद गंदुम ही है, हालांकि सब्जियां फल और हर मौसम के फल तरह तरह के ये उग्रे होते हैं, तो बहरहाल उन पर उशर के ये
और इसमें गौर भी वाकई बंदे को भी करना चाहिए कि इसमें टोटल कुदरती अमल है,
जी
इंसान अपने तौर पे कोशिश तो करता है उसकी देखभाल तो करता है लेकिन बहरहाल जमीन से उस चीज को निकालना ये इंसान के बस की बात नहीं है, ये रब ताला का हुक्म है तो ही वो जो है वो फसल खड़ी होती है और न सिर्फ निकलती है बल्कि आगे वो काबिल इस्तेमाल भी बाकी रहती है, वरना अगर हुक्म इलाही ना हो या अगर कुछ और उसको हुक्म हो तो फिर लहलहाती जो है वो फसल बसा औकात जो है वो बैठ जाती है, जाया हो जाती है, वो जो है वो सैलाब की नजर हो जाती है, हवाओं की नजर हो जाती है, तो लिहाजा इस मामले में बंदे को कभी भी ये नहीं सोचना चाहिए कि यार इतना उशर में दूं, ये सोचें कि ये जो कुछ जमीन से मिल रहा है ये आपको फ्री के अंदर ही गोया जो है वो मिल रहा है, ये रब का करम है कि वो आपको जमीन से चीजें निकाल के दे रहा है।
माशाल्लाह, लेकिन वो लोग कहेंगे हजरत इसमें तो आप इतने खर्चात भी हैं, पानी के भी हैं, बीज भी जा रहे हैं, उसके अंदर इतने अफराद हैं जो काम करते हैं बकायदा, और अच्छा फिर ये उशर जो है वो जितनी आमदनी हुई जितना कुछ निकला और ये अखराजात निकालने के बाद देंगे?
नहीं, अखराजात निकालने से पहले जो है वो आप देंगे, अखराजात का हिसाब बाद में होगा, पहले टोटल जितना भी पैदावार हुई है उस टोटल के ऊपर आप उशर या निस्फ उशर जो भी बनता है वो आपको अदा करना लाजिम है।
ठीक है मदसन के नाज़रीन, इंशाल्लाह कभी फिर इसके टॉपिक को लेकर पूरी डिटेल तफसील से भी उशर के हवाले से हम गुफ्तगू करेंगे और करते रहने चाहिए, क्योंकि ये हर मौसम में एक अलग अलग इस तरह के फल और सब्जियां ये सब चीजें पैदावार चूंकि आती रहती है तो उशर के मसाइल भी हमें सीखने चाहिए। एक ये सवाल पूछ रहे हैं, ये आमतौर पे मार्केट में कह रहे हैं कि गुड़िया है, भालू है, इस तरह की चीजें जो बच्चों के खेल कूद के लिए ली जाती हैं, तो इनको इनके हवाले से क्या कहते हैं बेचने के हवाले?
गुड़ियों की खरीदो फरोख्त तो जो है वो जायज है, अलबत्ता खुद दुकान वालों को भी इस तरह जो है वो उन जानदार की तस्वीर वाली जो गुड़ियां हैं सजा के रखना ताजीम के साथ वो जायज नहीं है। यूं ही घर के अंदर भी जब हम बच्चों के लिए लेकर आते हैं इस तरह के खिलौने जो कि जानदार की तस्वीर पर मुश्तमिल होते हैं या जानदार के गोया के मुजस्मे ही होते हैं तो उनको ताजीम के साथ रखना सजा के रखना ये जायज नहीं है।
ठीक है,
अब वैसे ही है कि बच्चों के खिलौनों में पड़े हुए हैं, कभी बच्चों के पैरों में आ रहे हैं, कभी इधर गिर रहे हैं उधर गिर रहे हैं, तो इस तरह गुड़िया हैं और बच्चे उनसे खेलते हैं तो इसमें हरज नहीं है। हाँ अलबत्ता इसमें भी जो म्यूजिकल हैं उनसे बचना बहरहाल जरूरी है।
ठीक है जी, आपके सवालात देखते हैं क्या
क्या फरमाते हैं उलमाए दीन मुफ्तियान शरा इस मसले के बारे में कि किसी मर्द का घर जवाई बनना कैसा है और उसके मतलब शरी हुक्म क्या है, बन सकते हैं या नहीं? दूसरा, वैसे ही घर जवाई ना हो वैसे ही ससुराल में जाकर खाने पीने के मतलब शरी हुक्म क्या है, वो किस जुमरे में आएगा?
ठीक है भाई, अहम एक सवाल आपने पूछा है और मजीद सवाल बल्कि इसी पे ही गुफ्तगू कर लेते हैं इसको। ये घर जवाई बनना और हमारे यहाँ घर दामाद या इस तरह कुछ कलिमात इसको बोले रहते हैं, एक तो मुस्तकिल ही रहस पजीर हो जाना और एक ये है कि जाना वहाँ खाने पीने के मामलात करना, तो ये पहली सूरत का क्या है?
ससुराल में जाकर खाना पीना तो जायज है, उसके अंदर हरज नहीं है। हाँ अलबत्ता बल्कि वहाँ पर जाने में खाने में इस बात का ख्याल रखना जरूरी है कि जोर जबरदस्ती के जरिए वहां पर खाने ना खाए जाएं या उनको दावत ना करने पे ताने देकर दावत करवाना ये जो है वो जायज नहीं है, कि ये फिर इसके हक के अंदर जो है वो नाजायज सूरतें जो है वो बन जाती हैं। तो लिहाजा हाँ उनकी तरफ से बखुशी दावत है, इसकी तरफ से कोई जोर जबरदस्ती नहीं है, दावत ना होने पर या खाना ना होने पर या अच्छा खाना ना होने पर इसका अपनी बीवी को या ससुराल वालों को ताने नहीं देता तो ठीक है, इस सूरत के अंदर ससुराल में जाकर खाने पीने में हरज नहीं। अब जो पहला इनका जो है वो सवाल का जुज है कि जनाब घर दामाद बनना, इसकी मुख्तलिफ जो है वो पहलू और सूरतें हैं। वालिदैन को आपकी खिदमत की जरूरत है लेकिन आप अपने वालिदैन को छोड़ के घर दामाद बन जाते हैं और वालिदैन का ख्याल नहीं रखते तो आप गुनाहगार हैं, आप पर तो पहले वालिदैन की जो है वो ख्याल रखना जो है वो जरूरी है। हाँ अब अगर कोई ऐसा है कि उसके वालिदैन भी जो है वो नहीं है, अब वो वहां पर जाकर जो है वो रहता है तो अब थोड़ा सा ये भी देख ले कि क्या वहां पर इसका गुनाहों से बचना मुमकिन है, क्योंकि घर दामाद बन के रह रहा है और सालियां हैं और वहां पर्दे का जो है वो निज़ाम नहीं है, तो फिर अंडरस्टूड सी बात है कि इसको यही कहा जाएगा कि ऐसी जगह पर घर दामाद ना बने कि दिन रात सुबह शाम जो है वो बेपर्दगी के मामला जो है वो होंगे, तो इस एतबार से भी ख्याल रखना जो है वो जरूरी है। और अगर ये सारी चीजें नहीं है, बस औकात ऐसा होता है कि सास होती है अकेली होती है, अब बेटी उसके साथ होती है, अब बेटी की शादी हो जाती है तो अब ये बात आती है कि भाई पीछे अम्मी का कोई भी जो है वो संभालने वाला नहीं है तो आप यहीं रह लें आकर, या जो है वो साथ जो है वो रह लें, तो इस सूरत के अंदर जो है वो शरई एतबार से जायज है, उसमें कोई हरज नहीं।
यानी मुख्तलिफ इसकी सूरतें जो है वो हो सकती हैं और बहरहाल हमारे मुआशरे में ये भी कुछ चीजें हैं कि बाकायदा घर के तकाजे किए जाते हैं और कई खानदानों में ये चीजें शामिल होती हैं कि बस बेटी की शादी करनी है तो साथ घर भी देना, अल्लाह रहमत की नजर फरमाए। पर कई मसाइल इस तरह के भी, फिर कईयों की बेटियां बेचारी वो बैठी रहती हैं या अपने माँ बाप को मकरूज कर हो, जाहिर है माँ बाप मकरूज हो जाते हैं कहीं से मांग कर पता नहीं कहाँ कहाँ से करके वो इस तरह के एहतमाम करते हैं, तो बहरहाल इस तरह के जो अंदाज तरीके हैं हमें दीन के हवाले से उसकी रहनुमाई जरूर लेनी चाहिए कि कौन से तकाजे किस अंदाज से तकाजे जो है वो लड़की वालों से किए जा रहे हैं। आज माशरे के अंदर इस तरह की चीजें बहुत राइज हो चुकी है। अच्छा चले घर को ना भी लें और भी कई इस तरह की हो
मुतालबात जो है वो
पूरी पूरी लिस्टें बन रही हैं, पूरी पूरी ये चीजें हो रही हैं।
लगता यूँ है कि वो शादी नहीं हो रही, अगली जिंदगी नहीं हो रही, बल्कि बाकायदा कोई बिजनेस का सौदा जो है
जी जी जी
किया जा रहा है,
तरीके से हो रहा है और पूरी उसकी लिस्टें हो रही है। और एक वो माँ बाप जिन्होंने इस लड़की को इतने अरसे तक तो पढ़ाया, कोई तालीम में खर्च किया, कोई दीगर मामला, अब सबसे बड़ी टेंशन कि अब रिश्ते के हवाले से हम आगे किस तरफ पढ़े और कैसे रिश्ता जो है वो करें। तो मदनी चैनल के नाज़रीन, दोनों तरफ से इस तरह की ज्यादतियां जुल्म वाले मामलात ये बिल्कुल भी नहीं होने चाहिए। जो शरीयत के अहकामात है उसके मुताबिक हम करेंगे। शरीयत ने निकाह को बड़ा आसान रखा है, सहल रखा है, उसके मुताबिक ये मामला हो तो इंशाल्लाह उस निकाह में बरकत भी होगी। जी मजीद सवाल।
मोहम्मद आबिद अत्तारी सादिक अबार से अर्ज गुजार हूँ। दारुल इफ्ता अहले सुन्नत सिलसिले में मेरा सवाल ये है कि जो लोग ऑनलाइन कारोबार की वेबसाइट पर अपनी चीजें अपलोड करते हैं बेचने के लिए, बाज़ोकात शुरू शुरू में इस तरह से करते हैं कि अपनी लिस्ट पहले पेज पर दूसरे पेज पर लाने के लिए अपने रिश्तेदारों को, अपने जानने वालों को कहते हैं कि आप मेरी प्रोडक्ट परचेज करें, ऑनलाइन परचेज करें, फिर मैं आपको उसके पैसे लौटा दूंगा, तो इस तरह से करना कैसा है?
मुख्तलिफ अंदाज जब होते हैं तो उसमें ऑनलाइन है तो धोखे भी कई ऑनलाइन ही शुरू हो रहे होते हैं। और जो कंपनी अगर इस तरह के कोई ऑफर देती है तो मकसूद उसके यही होते हैं कि उसकी प्रोडक्ट और उसकी तस्वीर भी हो, ज्यादा से ज्यादा लोगों तक पहुंचे। लेकिन होता ये है कि ये अपने ही लोगों को कहकर के आप यहाँ क्लिक कर दें या ये कर दें या ये कर दें और मुझे ये इसके फवायद मिल जाएंगे।
फेक रेटिंग या फेक शॉपिंग जो है वो उसके जरिए से लोगों को ये जाहिर किया जाता है कि मेरी जो है वो चीज बहुत अच्छी है और इसके इतने खरीदार हैं।
जी जी।
तो अगर देखा जाए तो दर हकीकत ये आम पब्लिक को जो है वो इन चीजों के जरिए से धोखा देना जो है वो मकसूद है। तो बहरहाल इससे बचने का ही हुक्म होगा, कोई भी अकलमंद शख्स जो है वो इसकी पजीराई नहीं कर सकता।
ठीक है, क्या मंगल के दिन नहाना मना है? सवाल ये है।
किसी भी दिन जो है वो नहाना मना नहीं है।
जो मैसेज होते हैं कोशिश की जाती है कुछ उनको भी जो है वो शामिल कर लिया जाता है। एक सवाल ये लाहौर से, सवाल नाम नहीं ले रहा मैं, सवाल ये पूछा जा रहा है कि बहू सास ससुर से ये कहे कि आपकी खिदमत आपके बेटे पर है, मुझ पर नहीं है, तो आप क्या कहते हैं इसमें?
देखिए, जब इंसान जो है वो किसी के साथ रहता है तो उसके हुकूक तो बहरहाल उसके ऊपर लाजिम होते हैं।
ठीक है,
जो आपका सफर का भी साथी होता है, मुख्तसर एक सफर होता है, उसके भी अपने हुकूक हैं, पड़ोसी के भी अपने हुकूक हैं। तो जब इस्लाम ने पड़ोसी के हुकूक तक बयान किए तो एक घर में रहने वाले क्या दो अफराद के आपस में हुकूक नहीं होंगे?
ठीक है,
अंडरस्टूड सी बात है, उनके भी जो है वो हुकूक होंगे। तो लिहाजा बहू पर सास ससुर के भी कुछ हुकूक लाजिम होते हैं, यूं ही सास ससुर पर बहू के भी कुछ हुकूक लाजिम।
ठीक है,
इसी तरीके से जो है वो दामाद पर जो है वो सास के हुकूक बाज लाजिम है, तो सास या ससुर पर बाज दामाद के हुकूक जो है वो लाजिम है। तो इस मामले के अंदर होना ये चाहिए कि हुकूक की जंग लड़ने के बजाय अपनी तरफ से सामने वाले के साथ हुस्न सलूक इख्तियार, क्योंकि आप हुकूक की जंग की तरफ अगर आएंगे तो फिर हो सकता है कि बहुत सारी वो चीजें जो आपको मिल रही हों वो फिर आपको भी हुकूक के तहत ही फिर दी जाए, उसके अलावा ना दी जाए। तो हम जब ले रहे होते हैं तो उस वक्त तो हम ये नहीं सोच रहे होते कि ये चीज मुझे हक से ज्यादा मिल रही है या हक से कम मिल रही है,
बल्कि फजल की उम्मीद होती है।
जी, और या अगर कम मिल रही हो तो शिकवा शिकायत बस औकात कर रहे होते हैं, वो कम के अंदर भी वो शिकवा कर रहे होते हैं जो कि दर हकीकत शरान कमी की सूरत नहीं होती।
ठीक है,
तो लेकिन जब अपनी देने की बारी आए कि हमें किसी का हक अदा करना है तो फिर हम जो है वो नाप तोल के पूरा करते हैं कि जनाब नहीं, ये तो मुझ पर हक नहीं है, ये तो मुझ पर लाजिम नहीं है। तो ऐसा नहीं करना चाहिए। घर बसाना है तो फिर बहरहाल हुस्ने सुलूक सिलाए रहमी के साथ और सबको लेकर जो भी शरई अहकामात हैं पर्दे से मुतालिक और दीगर, उन बातों का ख्याल रखना अपनी जगह पर है, लेकिन बहरहाल सास के साथ या ससुर के साथ उसने सुलूक करना, सिला रहमी करना जितना मुमकिन हो उसको इख्तियार किया जाए ताकि जो है वो घर बसा जाए। क्योंकि बहरहाल औरत दूसरी तरफ ये भी चाहती है कि जो मेरा शौहर है جب وہ میری ماں یا میرے باپ سے جو ہے وہ میل جول رکھے تو وہ اس کے اندر بھی تقاضا کچھ اور رکھتی. تو اگر وہاں پر جو ہے وہ اس کا شوہر بھی اسے یہی کہے کہ بھائی میرا تو تمہارے ماں باپ سے کوئی وہ واسطہ نہیں ہے, کوئی تعلق نہیں ہے, میں کیوں جو ہے وہ ان سے ملنے کے لیے جاؤں, تم جایا کرو, تمہارے وہ ماں باپ ہیں میرے تو نہیں ہیں, تو پھر یقیناً یہ بات اس سے بری لگے گی اور یہ اسے ہضم بھی نہیں ہوگی. یہی معاملہ دونوں طرف ہے, یعنی اگر بہو کا ہے تو ہو سکتا ہے کہ کسی جگہ پہ جو وہ داماد یہ جو ہے وہ جواب دے رہا ہو, تو وہاں پہ داماد کو بھی یہ سوچنا چاہیے کہ اگر یہ میری بیوی یہی کلام جو میں اس کے ماں باپ کے بارے میں کر رہا ہوں, یہی کلام اگر میرے ماں باپ کے بارے میں کرے تو کیا میں اسے برداشت کروں گا. تو والدین کی خدمت اولاد پر شرعاً لازم ہے, جو اولاد والدین کی خدمت نہیں کرے گی وہ گناہگار ہوگی. لیکن بہرحال کسی دوسرے پر جو دیگر حقوق بعض اعتبار سے لازم آ رہے ہیں یا حسن سلوک کے اعتبار سے ہم بات کر رہے ہیں, وہ اپنی جگہ پر ہیں. کہ اس سے کون کہہ رہا ہے کہ جناب کہ آپ ان کے جو ہے وہ اولاد والے حقوق جو ہے وہ ادا کریں, وہ ٹھیک ہے وہ بیٹے کے اوپر نہیں, لیکن بیٹے کی شریک حیات ہونے کے اعتبار سے اس کے جب وہ ہے نا کہ بندہ دوست کے دوست کو بھی جو ہے وہ دوست رکھتا ہے,
ٹھیک ہے,
جب شوہر جو ہے وہ آپ کا محبوب ہے تو جو اس کے جو محبوب ہیں والدین, انڈرسٹوڈ سی بات ہے کہ ان کا بھی خیال رکھا جائے گا. اور بھارت گھر بسانا جنہیں ہوتا ہے وہ اس طرح کی باتیں نہیں کرتے.
اور بہت ایک اس میں گھر کے اندر بڑی ایک اچھائی والا ماحول پیدا ہوتا ہے جب اس طرح کی انڈرسٹینڈنگ ہوتی ہے. اور دیکھیں آج کسی کا بھی نا آپ بچہ ساتھ ہو, آدمی کی ملاقات کے لیے جاتا ہے تو کوئی سامنے والا نا بچے کے سر پہ ہاتھ رکھتا ہے, وہ پیار ہی کرتا ہے اور والد کے دل میں خوشی داخل ہوتی ہے, یار میرے بیٹا, اچھا کسی نے ٹرافی لا کے دے دی بچے کو, کوئی زیادہ اس نے کام نہیں کیا لیکن اس کے دل میں ایک خوشی ہوتی کہ میرے بیٹے کے ساتھ اس نے یہ انداز اختیار کیا. تو جب شوہر کو یہ پتا چلے کہ میرے ماں باپ کے ساتھ میری بیوی کا اچھا رویہ ہے, یہ انداز طریقہ ہے, تو یہ دل میں ایک محبت پیدا ہوتی ہے. امیر علیہ سنت دامت برکات منالیہ بہت پیارے انداز سے اس کی تربیت فرماتے ہیں اور آپ بارہا اس پہ کلام فرما چکے ہیں, اور آپ اپنے آپ ان بہوؤں کو اور ان بیٹیوں کو اور ان خواتین کو آپ ضرور یہ تعلیم ارشاد فرماتے سمجھاتے ہیں کہ آپ کے گھر کا چلنا جو ہے وہ گویا کہ اس پر ایک طرح کا موقوف ہے. اگر آپ یہ کام ساتھ کچھ کرتی رہیں تو آپ کے گھر میں بہت بہتری آئے گی. اگر آج کی یہ بہو یہی سوچ بنا لے اور اگر اس نے ایسا کر لیا تو پھر کل کو اسے بھی ساس بننا ہے, تو تصور لائے کہ اگر اس کے آنے والی اولادوں, اس کے بیٹوں کی بیویوں نے اس کو یہ جواب دیا تو اس وقت اس کا کیا انداز ہوگا. تو بہرحال یہ روایت میں بھی ہے کہ جیسی کرنی ویسی بھرنی, یہ معاملات بعض دنیا میں بھی مکافات عمل ایسے سامنے آ جاتے ہیں, تو ہمیں حتی الامکان حسن سلوک اور پیار والے انداز گھروں میں رکھنے چاہیے. امیر اہل سنت کی ایک بڑی پیاری وی سی ڈی, کفیل صاحب جب میرا خیال ابھی مدنی چینل کا آغاز نہیں ہوا تھا تو اس سے پہلے ہی وہ گھر امن کا گہوارہ کیسے بنے, تو کس انداز سے اس میں تربیت فرمائی گئی ہے, بارہ وہ بھی اپنے اگر نظر سے گزرے تو اس کو بھی سننا چاہیے, انشاءاللہ گھر کے اندر بہتری ہی آئے گی. مزید سوال,
اگر کسی نے کسی کو 1 لاکھ روپیہ دیا ہوا ہے کاروبار کے لیے اور مہینے بعد اگر اس کا پرافٹ آتا ہے, پرافٹ ہم لے لیتے ہیں اور وہ 1 لاکھ روپیہ ویسے ہی رہتا ہے کاروبار میں, تو کیا سال کے بعد اس کے اوپر بھی زکات لگے گی؟
جی لمبا ٹاپک ہے لیکن مختصر سا اس کو کر لیتے ہیں.
زکات تو بہرحال لازم ہوگی,
ٹھیک ہے,
کہ آپ کا وہ مال تجارت ہے, اور اگر مال تجارت نہ ہو, آپ نے بطور قرض دیا ہوا ہے اور پروفٹ لے رہے ہیں, تو پروفٹ آپ کے لیے لینا جائز نہیں, یہ سود ہے, لیکن بہرحال پھر بھی زکات اس کے اوپر لازم ہوگی,
ٹھیک ہے. اور پروفٹ اگر قرض پر نفع ہے تو وہ سود ہے, اور اگر واقعی کوئی کاروباری بزنس جو شرعی طور پر
پارٹنرشپ اگر ہے تو وہ لاس اینڈ پروفٹ دونوں کی بنیاد پر ہوگی, اور اس کے اندر جو نفع ہوگا وہ پرسنٹیج کے اعتبار سے کیا جائے گا,
یعنی انداز اس کا بھی درست طریقہ اختیار کیا جا سکتا ہے. ایک سوال یہ ہے کہ کیا عورت دعا کے لیے قبرستان جا سکتی ہے؟ یہ سوال محمد بلال.
عورت کو قبرستان جانا دعا کے لیے یا ویسے اپنے مرحومین کے ایصال ثواب کے لیے منع ہے, یوں ہی مزارات پہ بھی جانا منع ہے, صرف نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے مبارک روزے پر جانے کی اجازت ہے کہ وہ وہاں پر حاضری جو ہے وہ قریب با واجب ہے. باقی اس کے علاوہ عورت کو مزارات پر یا قبرستان دعا کے لیے بھی جانا منع ہے اور ویسے بھی جانا منع ہے, دعا کرنی ہے تو کسی بزرگ کے مزار پہ جا کے کرنی ہے تو ان کے وسیلے سے گھر پہ ہی دعا کر لیں.
ٹھیک ہے.
اسی طرح اگر اپنے کسی مرحوم کو ایصال ثواب کرنا ہے تو گھر سے ہی ایصال ثواب کر دیجیے.
کیجیے یہ دعائیں آپ کی گھر سے کی ہوئی بھی انشاءاللہ مرحوم کو وہ ثواب بھی ملے گا اور اللہ ان کے حق میں قبول بھی فرمائے گا. مدنی چین کے ناظرین آپ نے پروگرام ملاحظہ کیا. اللہ کریم رب العالمین ہم سب کو دین متین کے احکامات پر درست طریقے سے عمل کرنے کی توفیق عطا فرمائے. مدنی چینل دیکھتے رہیے, مدنی چینل کا ساتھ بھی دیتے رہیے. آمین. بجاہ نبی صلی اللہ علیہ وسلم.
جانے مسائل دو علماء سے پوچھیں یہ حکم مبین ہے ہم کو رب سے.